गरी गल्फ कन्ट्रीका लागि लेफ्ट ह्यान्ड स्टेरिङ गाडी चलाउन सिकाइन्छ।
गाडी र व्यक्तिको लाइफ इन्सुरेन्स गरिने
टुर एन्ड ट्राभल्स बुकिङका लागि एसी जीप कार उपलब्ध गराइन्छ।
साथै स्कुटी बाइक जीप कार डेलिभरी भ्यानको लाइसेन्स प्रतिलिपि लाइसेन्सको नवीकरण गाडीहरूको ब्लू बुक नवीकरण गर्ने व्यवस्था भएको।
थ्योरिटिकल र प्र्याक्टिकल ट्रेनिङ क्लासहरू पनि सञ्चालन हुन गइरहेकाले इच्छुकहरूलाई फारम भर्न सहर्ष जानकारी गराइन्छ। गल्फ ड्राइभिङ इन्स्टिच्युट स्कुल क्याम्पस रोड धनगढी 091-5-26-336 नवराज गौतम 98-48-45-33-55 र एसबी महरा 98-48-40-73-73।
विशेषज्ञ डाक्टर आउने बारे सूचना जोशी मेडिकल हल पार्क मोडमा काठमाडौँ तथा नेपालगञ्ज मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरू आउनुहुने भएकोले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहुन आग्रह गर्दछौँ। डाक्टर शम्भुदत्त जोशी एमडी डर्मेटोलोजी छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य विशेषज्ञ
डाक्टर आउने यही फागुन 28 गते शनिबार।
सम्पर्क जोशी मेडिकल हल पार्क मोड धनगढी 091-5-23-560।
एनसेलले बनाउँछ यस भ्यालेन्टाइन सिजनलाई अझ विशेष पीआरबीटी लभ सङ्ग्समा 50% छुटको साथ। आजै 171-17 डायल गरी लभ सङ्ग्सलाई 6.27 रुपियाँमा खरिद गरी आफ्नो पीआरबीटी बनाउनुहोस् र मनको कुरा आफ्नो प्रियजनलाई सुनाउनुहोस्। यो योजना फागुन 11 गतेसम्म एनसेलका सम्पूर्ण ग्राहकहरूका लागि मान्य हुनेछ। एनसेल सधैँ तपाईँसँगै।
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथ सुन्न नछुटाउनुहोला।
डिएफएम टाइम चेक इट्स 7:30 AM।
तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको प्रखाइमा बस्नुभएका आदरणीय सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोज राजधानुक। हामी हप्ताको 7 दिन विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। कार्यक्रममा समसामयिक आर्थिक सामाजिक राजनीतिक र सांस्कृतिक विषयवस्तुमाथि हामी दिनहुँ चर्चा परिचर्चा र बहस गर्छौँ र आज हामी बदलिँदो राजनीतिक परिस्थिति र नेपालमा राजनीतिमा महिलाहरूको पहुँच र महिलाहरूले पाउनुपर्ने अधिकार र अहिले पनि महिला अधिकारका कुरा गरिरहँदा महिलाहरू किन नेतृत्वमा आउन सकेनन्, के महिला असफल भएकै हुन् या महिलालाई स्थान र सही रूपमा उहाँहरूलाई चाहिँ मूल्याङ्कन गर्न सकेन त अहिलेका राजनीतिक दल या समाजमा हेरिने दृष्टिकोण कहिलेसम्म यही नजरियाले हेर्ने त परिवर्तनको आवश्यकता छ। देश यतिखेर महिलामय बनेको छ र अहिले हामी बेला बखतमा महिलाले 50% आवश्यक छ भनिरहँदा विभिन्न पार्टीहरूले आफ्नो घोषणापत्र र उहाँहरूका विधानमा पनि कोट गरिएका छन् 33% चाहिँ संविधान तह समावेशीको रूपमा चाहिँ कार्यान्वयन गरिनुपर्ने यथार्थ विषयवस्तुमाथि हामी इङ्गित गरिरहँदा आजको यही समय सन्दर्भलाई म प्रस्तुत गर्दै तातो बहसमा हामी पछिल्लो समय नेपाली महिलाहरूको अवस्था कस्तो छ, राजनीतिक सामाजिक र भौतिक रूपमा महिलामाथि हुने प्रहारहरूलाई कसरी समाधान गर्न सकिन्छ र महिलालाई अझ सशक्त र अधिकार सम्पन्न बनाउन सफल नेतृत्व विकास गर्नु कतिको आवश्यक छ, यही समय सन्दर्भलाई आज जोड्दैछु। हामीसँग 5 महिना भयो उहाँको दोस्रो कार्यकालमा हुनुहुन्छ, नेपाली काङ्ग्रेसको यतिखेर कैलालीमा प्रशिक्षण चलिरहेको छ प्रदेश नम्बर 7 को र यही सन्दर्भमा नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्ष आज हाम्रो स्टुडियोमा हुनुहुन्छ र उहाँ चाहिँ पूर्व सांसद पार्टीको पूर्व केन्द्रीय सदस्य समेत रहिसक्नुभएका अत्यन्तै प्रभावशाली वक्ता पनि हुनुहुन्छ, उमा रेग्मी हामीसँग हुनुहुन्छ, नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्ष। उहाँलाई म वेलकम गर्छु। स्वागत छ रेग्मी म्याम यहाँलाई।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिकै छ।
कस्तो लागिरहेछ म्याम, पहिलोपटक हो सुदूरपश्चिममा यसरी प्रदेश नम्बर 7
पहिलोपटक त म किन हुन्थ्यो, म त पटक पटक कार्यक्रमहरूमा आएको थिएँ, तर अहिले महिला सङ्घको निर्वाचित दोस्रो कार्यकाल म निर्वाचित भइसकेपछि यो सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम भइरहेको छ नेपाल महिला सङ्घको आयोजनामा, त्यसमा चाहिँ यहाँ आएको।
तपाईँहरू आफै पनि आयोजक हुनुहुन्छ?
हामी नै आयोजक हो।
म्याम अलिकति मलाई चर्चा गर्न मन लाग्यो, 5 महिने कार्यकाल तपाईँको पुग्यो अहिले, ठ्याक्कै हेर्ने हो भने योभन्दा पूर्व 2058 सालमा पनि यहाँ भनौँ न त्यतिखेर पनि निर्वाचित नेपाल महिला सङ्घको पार्टीको यो भनौँ न केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो, अहिले दोस्रो कार्यकाललाई यहाँले चुनौती अवसर कसरी लिइरहनु भएको छ म्याम? 5 महिना बित्यो, तपाईँको यो 5 महिना कस्तो रह्यो? हामी अलिकति यो विषय चर्चा गर्न मन लाग्यो म्याम यहाँसँग।
हस्, धन्यवाद। वास्तवमा मलाई चाहिँ त्यस्तो एकदम यो दोस्रो कार्यकाल महिला नेपाल महिला सङ्घको अध्यक्षको रूपमा निर्वाचित अत्यधिक मतले निर्वाचित भएको हुँ, र निर्वाचित भएर आएपछि त्यस्तो मैले एउटा ठुलो जिम्मेवारी चाहिँ बोध गरेँ, तर मलाई चाहिँ नि त्यस्तो एकदम महत्त्वाकाङ्क्षी त्यस्तो मैले के कान प्राप्त गरेँ त्यस्तो चाहिँ लागेन, किनभने मैले पहिला पनि 7 वर्ष नेपाल 1958 प्रथम अधिवेशन हो नेपाल महिला सङ्घको, त्यसमा पनि विराटनगर भएको थियो, त्यसमै प्रतिस्पर्धा गरेर मैले जितेर आइसकेका थिएँ, र 7 वर्षसम्म महिला सङ्घको अध्यक्ष भइसकेका थिएँ। त्यसो भएको हुँदाखेरि चाहिँ नि मैले जिम्मेवारी चाहिँ बोध गरेँ, किनभने कतिपय म 2048 सालमा निर्वाचित सांसद हुँ पर्वत क्षेत्र नम्बर 2 र त्यो समयदेखि लगातार महिला सङ्घको अध्यक्ष भएसम्म सांसद पनि 3 सांसद भइसकेको छु, हाउसमा पुगिसकेको छु। हरेक पटक मेरो चिन्ता भनेको के हो भने महिलाहरूलाई कसरी इम्पावर गर्ने। म वास्तवमा मैले के देखेको छु भने महिला र पुरुषमा कुनै भेदभाव छैन, र के अरे चाहिँ नि कुनै भेदभाव छैन, होइन भेदभाव गर्नुहुन्न, किनकि महिला र पुरुषमा खासै फरक छैन लैङ्गिक बाहेक अरू। मैले के देखेँ भने मलाई 48 सालमा म गोर्खामा जन्मेको, म 6 वर्षको उमेरमा बुवाको काँधमा बुक्किएर म चितवन झरेको, चितवनमा हुर्किएको, तराईमा हुर्किएको मान्छे। मलाई पार्टीले 48 सालमा म विद्यार्थी कालदेखि नै एक्टिभ हो, शेरबहादुर दाई नेभी सङ्घको केन्द्रीय अध्यक्ष हुँदा, बलबहादुर केसी कार्यवाहक हुँदा केन्द्रीय सदस्य थिएँ म नेपाल विद्यार्थी सङ्घको, होइन विद्यार्थी कालदेखि नै मैले राजनीति गरे हो, र के अरे चाहिँ नि तराईमा हुर्केको मान्छे पार्टीले एकैचोटि पर्वत क्षेत्र नम्बर 2 मलाई, मैले खुट्टै टेकेको थिइनँ, मलाई पठायो। त्यति बेला म लेक्चरर गर्थेँ, म क्याम्पसमा पढाउँथेँ, युनिभर्सिटीमा पढाउँथेँ, अनि त्यसपछि मैले थाई लेक्चरर रिजाइन गरेर म चाहिँ नि चुनाव लड्न गएँ, त चुनाव जितेँ,
जनताले विश्वास गरे,
विश्वास गरेँ, जितेँ। त मैले के देखेँ भने मैले महिलाको सन्दर्भ जोड्न चाहेँ, मैले के देखेँ भने त्यो उकाली ओह्राली हिँड्दा महिलालाई अबला भनिन्छ, अबला होइन, होइन भन्ने प्रमाण मैले पाएँ। किन पाएँ भने त्यो उकालोमा पेटभित्र 8-9 महिनाको बच्चा बोकेर मुरी धोक्रो बोकेर महिलाहरू हिँडिरहेका छन्, पुरुषहरू मुरी धोक्रो मात्रै बोकेर हिँडिरहेका छन्, महिलाहरू बाहिर पुरुष सँगसँगै काम गरेर भित्र घरभित्र आएर फेरि चाहिँ नि अरू 8 घन्टा बाहिर गरेर फेरि 8 घन्टाभित्र आएर काम गर्छन्, 16 घन्टा महिलाहरू काम गर्छन्, 8 घन्टा पुरुषहरू काम गर्छन्। त्यस कारणले शारीरिक दृष्टिकोणले पनि महिलाहरू कमजोर रहन्छन् भन्ने एकदम देखल प्रमाण मैले चाहिँ नि महसुस गरेँ। त्योभन्दा पहिला शारीरिक हिसाबले कमजोर हुन्छन् कि भन्ने मलाई पनि आशंका थियो, तर 8 घन्टा काम गर्ने पुरुषभन्दा 16 घन्टा काम गर्ने महिला बोलियो भयो शारीरिक दृष्टि।
भनेपछि तपाईँको कार्यकाल चाहिँ सफल रूपमा अगाडि बढ्दैछ म्याम?
हजुर, अहिले अहिले 5 महिनाको समय अवधिमा के अरे चाहिँ हामीले यो प्रशिक्षणको कार्यक्रमहरू अर्गनाइज गरेर आज प्रदेश नम्बर 3 स्टार्ट गरेको, प्रदेश नम्बर 3, प्रदेश नम्बर 1, प्रदेश नम्बर 4 सकेर प्रदेश नम्बर 7
हिजो भनौँ न विधिवत रूपमा तपाईँहरूको कार्यक्रम भयो। केही छिनपछि हामी अरू विषयमा पनि चर्चा गरौँला म्याम। अलिकति मलाई यो पार्टीभित्र जुन किसिमको गुट बुगुट देखिन्छ त्यसको छाया या छत्र त्यो देखियो म्याम पार्टीको भातृ सङ्गठन महिला सङ्घमा पनि, तपाईँ देउबा एलायन्समा देखिनुभयो, अहिलेको महा महामन्त्रीलाई हेर्ने हो तपाईँकै भनौँ, उहाँ चाहिँ सिटौला प्यानलको देखिनुभयो, कोषाध्यक्षहरू भनौँ न अर्को प्यानलको देखिरहनु भएको छ देउवा प्यानलकै, एउटा यो महिलाहरू जुन महिला सङ्गठनमा पनि पार्टीको मेजर जुन पार्टीको छत्र छाया या त्यो एलायन्स भातृ सङ्गठनमा देखिनु त्यो दुर्भाग्य होइन यहाँलाई के लाग्छ म्याम?
कुरा के छ भने कसै न कसै पार्टी एउटा जीवन्त पार्टीमा ग्रुपिजम लबी त हुन्छ नै, त्यो त विश्वभरको कुरा हो, हाम्रो मात्रै कुरा पनि होइन। र चुनाव लड्ने समयमा के गर्नुपर्छ भने दुईवटा ग्रुप भइसकेपछि त दुई ग्रुपमध्ये एक ग्रुपमा नछिर्यो भने त स्वतन्त्र त चुनाव लड्न सकिँदैन, जित्न सकिन्न। त्यस कारणले त्यो ग्रुपमा छिरेर चुनाव लडेर म पनि आएँ होला, अरू साथीहरू पनि आउनुभयो होला। तर आइसकेपछि चार तारे झन्डा र रुख नेपाली काङ्ग्रेसको एउटै हो,
मसाल अङ्कित तपाईँहरू भनौँ न
हजुर, त्यस्तो डिफ्रेन्सेस गर्नु हुँदैन। अहिले प्रशिक्षणको क्रम पनि हामीले पटकै त्यस्तो नेताहरूलाई फरक गरेनौँ, यो नेताले मलाई सहयोग गरेन भनेर चाहिँ फरक गर्ने दृष्टिकोण राख्दै राख्दैनौँ। तिन नम्बर प्रदेशमा बाट चितवनबाट सुरु भयो, शेरवारदाई जानुभयो, उद्घाटन गर्नुभयो। एक नम्बर प्रदेशमा झापामा भयो, सिटौलाजीले चाहिँ उद्घाटन गर्नुभयो। चार नम्बर प्रदेशमा के अरे चाहिँ नि पोखरामा भयो, रामचन्द्र दाई जानुभयो, उद्घाटन गर्नुभयो। आज पाँच नम्बर सात नम्बर प्रदेशमा हामी यहाँ आइरहेछौँ,
गोपालमान
दाई आउनुभएको छ। अब दुई नम्बर प्रदेशमा छ विमलेन्द्र निधि जानुहुन्छ, पाँच नम्बर प्रदेशमा पार्टीको महामन्त्री जानुहुन्छ विमलेन्द्र निधि जानुहुन्छ, कोषाध्यक्ष सीतादेवी यादव जानुहुन्छ। पाँच नम्बर प्रदेशमा चाहिँ नि ऊ चाहिँ महामन्त्री नै आउनुहुन्छ। फेरि छ नम्बर प्रदेशमा शेरवार दाई जानुहुन्छ। यसरी हामी चाहिँ नि नेताहरू कसैलाई डिस्क्रिमिनेसन नगरी
पार्टीको यो भातृ सङ्गठन महिला सङ्घमा अहिले गुट उपगुट छैन,
त्यस्तो गुट उपगुट छैन वास्तवमा, किनभने हामी त्यो ल्याउनै चाहन्नौँ। मलाई एउटा कुरा भन्नुहुन्छ भने मलाई यसमा ग्रुपिजम गर्नु पनि छैन, ऊ गर्नु छैन। महिला सङ्घलाई कसरी चाहिँ मेरो जिम्मेवारीमा आएको चार वर्षको लागि म त वास्तवमा महत्त्वाकाङ्क्षा राखेर आएको थिइनँ, म यसपालि चुनावै लड्दिनँ भनेको थिएँ, धेरै महत्त्वाकाङ्क्षा राखेकै थिइनँ। तर पार्टीले चाहिँ जरुरी भयो, आवश्यकता भयो, लिडरसिपले बनिसकेपछि मैले स्वीकार गरेर लडेँ। तर कुरा के छ भने म एकजुट बनाएर लान्छु। मेरो साथी मीना पाण्डे मसँग प्रतिस्पर्धी हो, 58 सालमा नि उहाँ नै उहाँ र मेरै प्रतिस्पर्धा थियो, अहिले पनि उहाँ र मेरै फेरि एकदम मिल्ने साथी, हामी एकदम कलिग्सै हो। त्यस कारण उहाँलाई पनि सँगै लिएर हिँड्छु म उहाँलाई पनि हरेक। अब मैले चाहिँ दुई नम्बर प्रदेशमा उहाँको पनि क्षेत्र हो ल आउनुहोस् है भनेर इन्भाइट गरिसकेको छु, र कार्य समितिमा पनि राखेर उहाँलाई ससम्मान ठाउँमा राखेर सँगै लिएर
सबैलाई मिलाएर
मैले मिला महिलाहरूलाई के भन्छु, तपाईँहरू ग्रुपिजम जताबाट छिरेर आए पनि छिरेर आउने बेला आउनु पर्यो निर्वाचन, ग्रुपिजम नगर्नुहोस्। हामी पार्टीबाटै भिक्टिम छौँ, महिलाहरू पार्टीबाटै भिक्टिम छन्, अनि हामीले कसैको दौरा समात्न थाल्यौँ भने हामी झन् कमजोर हुन्छौँ। त्यो कारणले चाहिँ नि महिलाहरू युनाइट भएर हामी चाहिँ नि एकजुट भएर काम गरौँ, सङ्गठन गरौँ, महिलाहरूलाई चाहिँ इम्पावर गरौँ। अब तीन लेयरका चुनावहरू आउँदैछन्, स्थानीय निर्वाचन आउँदैछ, प्रान्तीय निर्वाचन आउँदैछ, सङ्घको निर्वाचन आउँदैछ। यदि यो संविधान कार्यान्वयन नहुने हो भने त्यो अर्को कुरा हो, नत्र आगामी माघ 7 गतेभित्र त अर्को साल 74 को माघ 7 गतेभित्र त तीन लेयरका यी तीन तहका निर्वाचनहरू आइसक्नुपर्छ। त्यस कारणले महिलाहरू चाहिँ नि अब अहिले कति लडेर चाहिँ नि हामीले यो चाहिँ नि स्थानीय निर्वाचनको भर्खरकै कुरा छ, मेयर उपमेयर अनि गाविस अध्यक्ष उपाध्यक्ष र यो जिल्ला विकास समन्वय समितिको प्रमुख उपप्रमुख, यसमा चाहिँ थिएन महिलाको, केवल सदस्यमा 4 जना सदस्यमा 2 जना महिला हुने मान्ने मात्रै थियो। त्यसमा हामी लडाइँ गऱ्यौँ महिला सङ्घकै, मैले पहल गरेँ, अनेमा सङ्घको एमालेको महिला सङ्घ क्रान्तिकारी माओवादी केन्द्रको महिला सङ्घ र हामी बसेर चाहिँ बैठक गऱ्यौँ। बैठक गरेर ल तत्काल यो चाहिँ राज्य व्यवस्था समितिमा पुगेको छ, हामी प्रेसर गर्नु पर्यो र यो चाहिँ पास गराउनै पर्यो भनेर अनि टाइम लिएर हामी प्रेसर गऱ्यौँ, पास पनि भयो। अहिले पास भयो, मेयर उपमेयर मध्ये एउटा
महिला,
के अरे चाहिँ
गाविस
अध्यक्ष उपाध्यक्ष मध्ये एउटा महिला, जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख मध्ये एउटा महिला भनेर पास
यो अधिकार प्राप्त भयो,
अधिकार प्राप्त हो। त्यस कारण म अरू पार्टीको मैले म अन्तर्पार्टी महिला सञ्जालमा आज 12 वर्ष भइसक्यो अन्तर्पार्टी महिला सञ्जालमा, सुरुमा हामी खोल्यौँ 62-63 को आन्दोलनमा, त्यति बेला पनि म महिला सङ्घको केन्द्रीय अध्यक्ष थिएँ, अनि हामीले सबभन्दा पहिला साहना प्रधानलाई अध्यक्ष बनायौँ, म व्यवस्थापकको उपाध्यक्ष र पछि गएर म पनि
अन्तरपार्टीको
म पनि अध्यक्ष भयो अन्तरपार्टीमा अहिले पनि सदस्य छु. त्यसको भूमिका नि हामी सबै पार्टीका महिला नेताहरू के निष्कर्षमा पुग्यौँ भने आफ्नो आफ्नो पार्टीमा लडेर मात्रै महिलाहरूलाई अधिकार सम्पन्न गराउन सकिएन. त्यस कारणले सबै पार्टीका केन्द्रीय तहका महिला नेताहरू मिलेर सञ्जाल खोलेर प्रभावकारी रूपमा काम गर्न थालेपछि अहिले चाहिँ धेरै महिलाका अधिकारहरू सुनिश्चित पाएको छ र यो 72 को संविधान लागू हुनुपर्छ. यो महिला मैत्री छ. वास्तवमा भन्यो भने आज दक्षिण एसियामा सबभन्दा राम्रो वास्तवमा
उत्कृष्ट
संविधान छ र महिलाको निमित्त महिला मैत्री केही अधिकार पुगेका छैन होला, हामी माग्दै जाउँला, तर महिला मैत्री छ, धेरै कुराहरू चाहिँ नि प्राप्त छ. जस्तै पैतृक सम्पत्तिमा छोराछोरीको समान अधिकार छ, आमाको नामबाट नागरिकताको अधिकार छ, सुरक्षित मातृत्वको कुरा छ. सुरक्षित मातृत्व भनेको के भने पहिला मसिन जस्तो महिलाहरूले
श्रीमानले
यतिवटा बच्चा चाहियो मलाई भनेपछि उत्पादन गर्नुपर्ने, परिवारको निर्णयअनुसार उत्पादन गर्नुपर्ने थियो. आज कति बच्चा पाउँछु काम पाउन इच्छुक छु भनेर महिलाले निर्णय गर्न पाउँछ.
इन्डिपेन्डेन्स अन वुमन
त्यसो भएको हुँदा यस्ता धेरै अधिकारहरू नागरिकतामा त्यत्तिकै अधिकार छ. यस्ता धेरै अधिकारहरू छन् आज सङ्घमा प्रान्तमा 33% सुनिश्चित छ महिलाहरूको प्रतिनिधित्व. क्षतिपूर्ति पुगेन भने क्षतिपूर्ति दिएर भए पनि गर्नुपर्ने, समानुपातिकबाट क्षतिपूर्तिको व्यवस्था गरेर पनि 33% पुर्याउने व्यवस्था छ. अब स्थानीय निर्वाचन त लगभग 50% चाहिने प्रतिनिधित्व महिलाको हुनेछ
भने
एकदम महिला मैत्री छ. केही कुरा पुगेका छैन, हामी माग्दै जान्छौँ. पार्टी चाहिँ महिला मैत्री छैनन् है.
यो विषयमा एकैछिनमा चर्चा गरौँ म्याडम. यतिखेर 7:45 भएको छ र हामी यतिखेर छोटो व्यापारिक विश्राममा जान्छौँ र म प्राविधिक मित्र आरडीलाई अनुरोध गर्न चाहन्छु छोटो व्यापारिक विश्रामका लागि.
निलम सुनचाँदी गहना पसलको ग्राहक महानुभावहरूमा अनुरोध. अहिले बैङ्कहरूबाट सुन उपलब्ध गर्न नसकेकोले हामीले ग्राहकहरूको अर्डर लिन बन्द गर्न बाध्य भएका छौँ. यसले ग्राहक महानुभावहरूमा पुग्न गएको सुविधाको लागि हामी क्षमा प्रार्थी छौँ. यदि तपाईँहरू समक्ष सुन भएमा हामी चलन चल्तीका दरभन्दा ₹600 कम गरी खरिद गर्न तयार छौँ. कृपया आफूसँग भएको सुन बिक्री गर्न चाहने महानुभावले शीघ्र सम्पर्क गर्नुहोला. बिल नभएका सामान बिक्री गर्न आउँदा परिचय पत्र खुल्ने कागज पत्र लिई आउनुहोला. सम्पर्क निलम सुनचाँदी गहना पसल, हुलाक अगाडि, धनगढी. सम्पर्क नम्बर 091-5237-89 र मोबाइल 98-58-420-465.
या यो झाडुका देखेर पनि म त हैरान भइसके.
के भयो, किन फतफताइरहेको?
मैले पहिले नै भनेको होइन, क्याम्पस रोडमा रहेको गोपाल दाईको पशुपति काष्ठ उद्योगबाट अल्मुनियमको झ्यालढोका, स्टिल रेलिङ, स्ट्रक्चर ग्लेजिङ लगाऊ भनेर तपाईँलाई भनेको लाग्ने भए पो. न बाङ्गिने डर, न बिग्रेला भन्ने डर.
ल ल, अब त्यहीबाट यी सबै सामानहरू ल्याउला. फोन गर्नु पर्यो, खै मोबाइल ल्याऊ त.
के को फोन गर्नु पर्यो, नम्बर थाहा छ र?
मलाई थाहा नभए के भयो, तिमीलाई त थाहा छ नि कति हो, भन न
कति हुनु नि. 98-484-26-788 त हो नि.
पशुपति काष्ठ तथा स्टिल फर्निचर उद्योग, क्याम्पस रोड, क्याम्पस गेट नजिक, धनगढी.
खोजेको जति पाइँदैन, देखेको जति मलाई चाहिँदैन. बजार घुम्दा घुम्दा दिक्क लागिसक्यो.
पसल धाउनै पर्दैन, तिमीलाई चाहिएको सामान पाउने एउटै ठाउँ. आरबी गार्मेन्ट्स प्राइभेट लिमिटेड, त्यहाँ विभिन्न किसिमका जिन्स तथा लेडिज कपडाहरू, स्कुल ड्रेस, टी सर्ट, ट्राउजर, टाई, बेल्ट अर्डर अनुसार उत्पादन गरिन्छ. अनि पाउँदैनौ तिमीले खोजे जस्तो पनि, तिमीले रोजे जस्तो पनि.
समयमा आएर सही ठाउँ देखाएकोमा दाइलाई धेरै धेरै धन्यवाद.
सम्पर्क आरबी गार्मेन्ट्स प्राइभेट लिमिटेड, राजपुर चोक. सम्पर्क नम्बर 98-00-60-71-50 र 98-417-12-061.
तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय सङ्घ धनगढी.
तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ। बिहानी पख अत्यन्तै चिसो मौसम बाहिर छ र हामी स्टुडियोभित्रबाट पछिल्लो समय बदलिँदो राजनीतिक परिस्थितिसँगै नेपालको संविधान 2072 जारी हुनु र नेपालमा संविधान अनुरूप महिलाहरूलाई पनि अधिकार सम्पन्न बनाउने कुरामा संविधानले इङ्गित गरेको छ 33%का कुराहरू बेला बखतमा सुनिन्छन् र महिला अहिले पार्टीदेखि लिएर हरेक क्षेत्रमा अगाडि बढिरहेको अवस्था छ र महिलालाई अझ सशक्त र भूमिकायुक्त बनाउन के गर्न सकिन्छ यो विषयमा प्रशिक्षण गर्न धनगढी आउनुभएका नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष हामीसँग हुनुहुन्छ उमा रेग्मी। उहाँसँग म महिलाहरूका अधिकार र महिलाहरूलाई कसरी सशक्त बनाउन सकिन्छ यी यावत विषयमा अबको क्रममा जोड्दैछु। आजको अतिथि उमा रेग्मी म्यामलाई म पुनः वेलकम गर्छु। रेग्मी म्याम, यहाँलाई पुनः स्वागत छ।
धन्यवाद।
जुन हामी अघि तपाईँले भन्नुभयो विभिन्न पार्टीमा चाहिँ हामी त्यो भएको छैन, अहिले पनि भन्नुभयो 33%, हामी घोषणापत्रमा लेख्छौँ, विधानमा लेख्छौँ, तर त्यो देखिँदैन म्याम। अहिले पनि मन्त्री परिषदमा हेर्ने हो भने एकजना मात्रै हाम्रो महिला चाहिँ भनौँ न क्याबिनेटमा हुनुहुन्छ। नेपालमा अहिले धेरैले चर्चा पनि गर्छन् महिलामय बनाएको छ भन्नुहुन्छ, होइन, राष्ट्रपति या भनौँ संवैधानिक हाम्रो आयोगको चाहिँ भनौँ प्रधान न्यायाधीशसम्म पनि हुनुहुन्छ र यता गएर हाम्रो व्यवस्थापिका संसदको चाहिँ सभामुख हुनुहुन्छ। यो हेर्दा सबैतिर महिलामय बनाएको छ भन्ने कुरा आउँछन् तर पार्टीहरूले महिलाहरूलाई 33% दिएको छ त म्याम, यहाँलाई के लाग्छ?
छैन, सबैभन्दा ठुलो पार्टी नेपाली कङ्ग्रेस हो र सबैभन्दा धेरै प्रतिशत दिने काङ्ग्रेसले हो। विधान हेरेर लागू हुने हो। नेपाली काङ्ग्रेसको विधानमा 21% केन्द्रीय समितिमा महिलाहरू 21% पुग्नु भएको छ। त अरू पार्टीको त्यो पनि स्थिति छैन, 16% छ, के अरे चाहिँ एमालेको 8% कति, माओवादीको एकदमै, अरू पार्टीहरूको पनि एकदम कमी छ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँको हाम्रो लडाइँ पार्टीहरूसँग छ, यति छ उति छको कुरा होइन। किनभने दुईवटा कुरामा जरुरी छ, अब हाम्रो लडाइँ दुईवटा कुरामा जरुरी छ, एउटा पार्टीमा जरुरी छ, पार्टीका हरेक संरचनाहरूमा। किनभने यो देश त आज राजाले हाँकेका छैन, यो देश त पार्टीद्वारा सञ्चालित छ, त्यस कारणले हामीले अधिकार माग्ने पार्टीसँग हो र पार्टीले पार्टीका हरेक संरचनाहरूमा केन्द्रदेखि गाउँ तहसम्मका संरचना कम्तीमा 33% महिलाको प्रतिनिधित्व गराउनै पर्छ भन्ने यो हाम्रो स्ट्रङ माग छ, एउटा कुरा। अर्को कुरा, तपाईँले भर्खर मन्त्री परिषदको कुरा गर्नु, हाउसमा त व्यवस्था भयो, निर्वाचन प्रक्रियामा त व्यवस्था भयो, किनभने हामी 33 टेकेर 50 जाने हो, टेक्ने ठाउँ हामीले पाएका छौँ, सङ्घमा पनि भयो, प्रान्तमा पनि भयो, स्थानीयमा पनि भयो, तर राज्य व्यवस्थामा, राज्य व्यवस्था राज्यका हरेक अङ्गमा न्यूनतम 33% महिलाको प्रतिनिधित्व हुनुपर्छ भनेर लेख्न दलहरू हिचकिचाइरहनु भएको छ। उहाँहरू सट्ट समावेशी भनेर हालिदिनुहुन्छ। समावेशी भनेको त एउटा हालिदिए महिला हालिदिए पनि समावेशी भयो, यत्रो मन्त्री परिषद 25 जम्मा 1 चाहिने मन्त्री महिला मन्त्री दुर्भाग्य
नेपाली काङ्ग्रेसले मात्रै,
नेपाली काङ्ग्रेसले मात्रै। हिजो प्रचण्डजी अहिले चाहिँ प्रधानमन्त्री हुनुहुन्छ, हिजो उहाँले 40% महिलाहरूलाई जङ्गलमा बन्दुक बोकाउनु भयो, तर आज आएर त राज्य सत्तामा त उहाँले एउटा फुलमन्त्री दिन सक्नु भएन, होइन। त्यसो भएको हुँदा काङ्ग्रेसले पनि यथेष्ट दियो भन्दैन, मैले 8 जना 8 दिन 16 8 3 24 कमसेकम 8 फुलमन्त्री हुनुपर्थ्यो यो क्याबिनेट, 8 फुलमन्त्री हुनुपर्थ्यो कम्तीमा, तर त्यो स्थिति छैन। त्यस कारणले संविधानमा नलेखिकन नेताहरू 1 गर्नेवाला हुनुहुन्न र अहिले हाम्रो लडाइँ भनेको राज्यका हरेक अङ्गमा न्यूनतम 33% महिलाको प्रतिनिधित्व हुनुपर्ने, त्यो कुटनीतिक नियोग, अनेक आयोगहरू, अब मन्त्री परिषददेखि लिएर सबै अङ्गहरूमा र पार्टीका हरेक संरचनामा न्यूनतम 33% महिलाको प्रतिनिधित्व हुनुपर्ने, यो दुईवटा कुरा हाम्रो माग छ। तर म तपाईँलाई के भन्छु भने वास्तवमा आज मुलुकमा राजनीतिको अस्थिरता छ, राजनीतिको अस्थिरता छ, यस्तो 9 महिना
परिस्थिति छ,
विषम परिस्थिति पनि छ र 9 महिनामा सरकार फेरिरहने प्रवृत्ति पनि राम्रो होइन र जबसम्म यो समानुपातिक प्रणाली रहन्छ तबसम्म पार्टीहरूले बहुमत ल्याउन सक्दैन। त्यस कारणले यसको विकल्प पार्टीहरूले खोज्नुपर्छ। दलितलाई दलितकै क्षेत्र आरक्षण गरेर कम्पिटिसन, दलित दलित बिचमा कम्पिटिसन गराउने, महिलालाई महिला महिलाको बिचमा कम्पिटिसन गराउने, जनजातिलाई जनजातिको बिचमा कम्पिटिसन, क्षेत्र आरक्षण आरक्षण गरेर गर्नुपर्छ र बहुमत ल्याएर कम्तीमा जुनसुकै पार्टी ल्याए पनि यो देश पाँच वर्ष एउटा पार्टीको जिम्मामा के अरे बहुमत ल्याएर चाहिँ नि हाँक्न दिनुपर्छ।
बेला बखतमा म्याम मैले यो कुरा चर्चा पनि गरेको छु, जबसम्म नेपालमा यो समानुपातिक सिस्टम छ नि म्याम, अहिले पछिल्लो समय हामी राजनीतिक दलहरूलाई चाहिँ भनौँ न थ्रेस होल्डको कुरा पनि हामी गर्दैछौँ म्याम, यो हेर्ने हो भने आवश्यक देख्नुहुन्छ यहाँले 3% हामी चाहिँ
एकदम आवश्यक देख्छु, किनभने हाउसमा एकजना मनो के अरे निर्वाचित नल्याउने मनोनित के अरे चाहिँ समानुपातिकका भोट देशभरिका अलिअलि सोरेर लिएर आएर एकजना चौथो शक्ति पनि त्यही हिसाबले र एकजना चाहिँ नि भएकोलाई पनि मन्त्री बनाउनु पर्ने उसको पनि त्यति यो समीकरण मिलाउनलाई त्यसो भएको हुँदा यो गलत प्रवृत्तिमा गएको छ। एकजना समानुपातिकको आएकोलाई पनि मन्त्री दिनुपर्ने, भागभन्डा गर्नुपर्ने र कुर्सीमा गा दिनदेखि कुर्सी छोड्ने चिन्ता हुने, त्यस कारणले यो प्रवृत्तिले मुलुकको विकास हुँदैन, यो प्रणालीले मुलुकको विकास हुँदैन। म समानुपातिक प्रणालीको विरोधी होइन, तर समानुपातिक प्रणाली अधिकार सबै वर्ग तह तब्काले पाउनुपर्छ, क्षेत्र आरक्षणको व्यवस्था हुनुपर्छ, सम्बन्धित रिजर्भेसन दिनेलाई समानुपातिकमा जो रिजर्भेसन दिनलाई रहेछौँ क्षेत्र आरक्षणको व्यवस्था गरेर महिला महिला बिचको कम्पिटिसन दलित दलित गरेर बहुमत ल्याउनुपर्छ। जुन पार्टीले भए पनि पाँच वर्ष यो देश चलाउनुपर्छ उसले, जसरी
अनि मात्र समृद्धि अनि महिलाका अधिकार सुनिश्चित हुन्छ,
महिलाका अधिकार दलितका अधिकार जनजातिका अधिकार मुलुकले अनि मात्रै फड्को मार्न सक्छ। मुलुकै दलदलमा पर्नको कारण नै बहुमत नहुने, अपमतमा खाली समीकरण मिलाउनु पर्ने, यो कारणले गर्दा अस्थिर परिस्थिति।
म्याम अलिकति म सरल भाषामा, यतिखेर हामीलाई रेडियो सुन्दै हुनुहुन्छ होला, घरमा यसो किचनमा बसेर चिया बनाउँदै घर परिवारको लागि ब्रेकफास्ट बनाउँदै हुनुहुन्छ होला, उहाँलाई अलिकति सजिलो बुझ्ने तरिकाले, सुदूरपश्चिममा एउटा प्रथा छ म्याम, यहाँ चाहिँ छाउपडी प्रथा भनिन्छ, जसलाई अलग सर्ने हाम्रो यतातिर भनौँ छाउ लाग्ने भन्छ अलिकति लोकल ल्याङ्ग्वेजमा भन्यो भने म्याम, यो प्रचलन एउटा नेचुरल भनौँ न यो हो, एउटा नेचुरल प्रकृतिले दिएको चिज हो, तर हाम्रो सुदूरपश्चिममा स्पेसली एकै महिनामा दुई दुईवटा महिलाको मृत्यु पनि भएको छ, छाउपडी गोठमा मृत्यु भएको अवस्था छन् म्याम, तपाईँहरू जस्तो एउटा केन्द्रीय लेभलमा सशक्त भूमिकामा भएको व्यक्तिहरू सुदूरपश्चिमको यो विषम परिस्थिति, यो एउटा दर्दनाक भनौँ न महिला भन्ने बित्तिकै सुदूरपश्चिम छाउपडीको नामले चिनिन्छ म्याम, आज म सुदूरपश्चिमको एउटा भोइस तपाईँलाई सुनाउँदैछु, जुन मैले भने यहाँलाई छाउपडी जस्तो एउटा प्रथालाई जसरी नाङ्गो रूपमा अगाडि ल्याइएको छ म्याम, यो विषयलाई अन्त्य गर्न के गर्नु पर्ला, यतिखेर रेडियो सुन्दा महिलाहरूको लागि स्पेसल तपाईँले के भन्नुहुन्छ?
अब आजको 21औं शताब्दीमा पनि होइन, वास्तवमा भन्यो भने हाम्रो मुलुकमा मात्रै यस्तो चाहिँ नि महिनावारी हुँदाखेरि बेग्लै बस्ने गर्ने प्रचलन वास्तवमा हो होइन, तर संसारका मुलुकहरूमा यस्तो चाहिँ नि यो बायोलोजिकल कुरा हो एउटा, होइन एउटा चाहिँ नि गड गिफ्टै भनौँ, प्रकृतिले दिएको कुरा हो र यसलाई चाहिँ नि त्यो विभेदले त हेर्नै हुँदैन, त्यसको सम्मान गर्ने हो, त्यसको सम्मान गर्ने हो, विभेदले हेर्नै हुन्न। आजको 21औं शताब्दीमा नि हाम्रो सुदूरपश्चिममा छाउगोठमा महिलाहरू बसेर कठ्याङ्ग्रेर मर्नुपर्ने, छाउपडी प्रथा यत्रा सङ्घ संस्थाले काम गरेका छन्, हामीले आवाज उठाइरहेका छौँ, अब त छाउपडी प्रथामा राख्नेहरूलाई कडाभन्दा कडा, त्यो घर परिवारलाई कडाभन्दा कडा सजायको कानुन नबनिकन नहुने भयो। आज लाज मर्नु, नेपालको छवि नै धुमी लियो यो छाउपडी प्रथाले गर्दा, आज कति अज्ञानता, यो त धेरै कति नै नबुझेको,
हामी नाक ठुलो बनाउँछौँ म्याम, तर तिनै डकुमेन्ट्री बनाएर हामी विदेशी सामु देखाएर डलरको खेती गर्नुपर्छ,
त्यो डलरको खेती गर्ने प्रवृत्ति पनि छ। तर अब के छ भने यो चाहिँ प्रथाको उन्मूलन, यहाँ दुईवटा कुरा छ, एउटा दण्डनीय हुनेछ भने एउटा मान्छेले मान्छेलाई छुँदा, यो चाहिने दलितहरूको कुरा, मान्छेले मान्छेलाई जातीय छुवाछुत यो डरलाग्दो कुरा हो, किनभने मान्छे मान्छेमा यति ठुलो विभेद एउटा कि छुनै नहुने दलितलाई छिटो हाल्नुपर्ने, चोख्याउनु पर्ने,
यो सुन
पानी हाल्नुपर्ने, यो जुन चाहिने ढुसी लाग्यो एकदम पुरातन न्यारो माइन्ड ढुसी लाग्यो मानसिकता, ट्रेडिसनल मानसिकता हो, त्यस्तै हो यो छाउपडी प्रथा पनि। छाउपडी प्रथामा पनि आजको 20औं शताब्दीमा गोठमा चाहिँ नि जानुपर्ने, छुट्टै बस्नुपर्ने, छुट्टै खानुपर्ने, छुट्टै हुनुपर्ने, कठाङ्ग्रेर राम्रो लुगा पनि नदिएर कठाङ्ग्रेर मर्नुपर्ने, यो छाउपडी प्रथालाई पनि दलितलाई दण्डनीय हुनेछ भनेर संविधानमा लेखेको छ. अब छाउपडी प्रथालाई पनि दण्डनीय हुनेछ भने कडा सजायको एकदम संसदले विधेयकको रूपमा लगेर पारित गर्नुपर्छ. यसमा नेपाल महिला सङ्घ चाहिँ एकदमै डटेर लाग्छ.
अन्त्यमा छु म्याम, एक दुई मिनट मसँग बाँकी छ. अन्त्यमा छु, धेरै यो एउटा तितो पनि हो, यथार्थ पनि हो. हिजो म त्यहाँ चर्चा पनि गर्दै थिएँ तपाईँहरूको जेबीसम्म उद्घाटन समारोहको अन्तिम अन्तिम छेडमा पुगेर. हाम्रो अहिले पनि पश्चिम समाजमा हेर्ने हो भने एउटा टोलमा एकजना महिला नेत्री हुन्छ होला मान्ने निस्किन भने आज महिला नेतृत्वको कुरा गरिरहँदा उसलाई टप्प हामी दसजना महिलाहरू त्यही नजिकै छेउमा काम छैन त्यतिकै बसिरहनु भएको छ, गफगाफ गरिरहनु भएको छ, एकजना महिला नेत्री हुनुहुन्छ, नेता हुनुहुन्छ, सर फर्केर आउँदै हुनुहुन्छ भने मुखमा त नमस्ते भन्नुहोला, नेताजी नमस्ते भन्नुहोला, तर पिठ्यू पछाडि यहाँ अहिले पनि चलन के छ यो देखिन्छ यथार्थमा नेपालमा. म्याम हेर न, पर नेतेनी आई, हाम्रो एउटा लोकल ल्याङ्ग्वेज छ क्या म्याम, नेतेनी आई ठुली बनाएको छ गरेका छ यसो छ उसो छ भन्छन् एउटा म्याम. यो प्रवृत्ति जबसम्म अन्त्य हुँदैन महिलाहरू अगाडि आउन सक्छन् म्याम. यहाँले के भन्नुहुन्छ, कुरा काट्ने प्रचलन भन्ने कुरा
एकदम यो चाहिँ नि हाम्रो पूर्वीय उसमा धेरै पश्चिमामा के छ भने एक्लै अर्काको त्यति धेरै टिका टिप्पणी पर्सनल म्याटरमा त झन् गर्दै गर्दैन. र हाम्रो संस्कृतिमा असाध्यै आफ्नो सरोकार भन्दा पनि अर्काको आलोचना गर्नमा रमाउने यो प्रवृत्ति छ. र म यो रेडियो सुनिरहेका तमाम महिला दिदीबहिनीलाई के भन्छु भने सक्नुहुन्छ भने महिलाको पक्षमा तपाईँले दुईवटा कुरा भए पनि राम्रो गर्नुहोस्, वकालत गर्नु. सक्नुहुन्न भने कहिल्यै क्रिटिसाइज आलोचना महिलाको नगर्नुहोस्, किनभने महिलाले महिलाको आलोचना गर्नु भएन र पुरुषले पनि गर्नु भएन. हामी यदि समाज बनाउँछौँ भने यो पुरुष भनेको त यो महिला र महिला नभई कसरी यो सोसाइटी हुनसक्छ होइन. महिला इम्पावर, महिलालाई सशक्तिकरण गरेर अगाडि नबढाइकन यो समाज अगाडि बढ्न सक्दैन. त्यो कारणले यदि हामी समतामूलक समाज चाहन्छौँ भने महिला र पुरुष एक रथका दुई पाङ्रा हुनु भने त एउटा पाङ्रो चाहिँ कमजोर हुँदा त रथै गुड्दैन नि. यो देश रूपी रथ हो, देश पनि एउटा रथ हो. यहाँ महिला र पुरुष छन् त्यो आँखाले हेर्नु पऱ्यो. महिला र पुरुष छन्, एउटा चाहिँ नि रथको पाङ्रो कमजोर भयो भने पञ्चट भयो भने रथ कसरी गुड्न सक्छ. आज नेपालको अधोगति हुनको कारण पनि यो हो. त्यस कारणले पुरुषहरूले पनि धेरै बुझ्न जरुरी छ. अब यो छाउपडी प्रथा मात्रै होइन, धेरै श्रीमती राख्ने प्रथा पनि छ, यहाँ बहुविवाहको प्रथा पनि छ, त्यो पनि उन्मूलन हुन जरुरी छ. छाउपडी प्रथा उन्मूलन हुन जरुरी छ. मुक्त हलैयाको कुरा चाहिँ नि कानुनले उन्मूलन गर्यो, व्यवहारमा परिणत गर्न जरुरी छ. त्यसो भएको हुँदा यस्ता अब के अरे विसङ्गति विकृतिहरू रूढिवादी परम्पराहरू आजको 21 शताब्दीमा हामी समाजमा अगुवा भएका नेताहरूले सामाजिक नेताहरूले राजनीतिक नेताहरूले आफूबाट परिवर्तन गरेर देखाउनुपर्छ. अर्कालाई भन्नुभन्दा पहिला सबभन्दा पहिला आफू परिवर्तन गरेर.
थ्याङ्क यू सो मच म्याम. यहाँहरूको कार्यक्रम जुन कार्यक्रम प्रशिक्षण कार्यक्रम छ अत्यन्तै सभ्य भव्य सफल होस् हाम्रो शुभकामना. थ्याङ्क यू म्याम आफ्नो समय दिएर आइदिनु.
तपाईँले पनि मलाई मेरो विचार राख्ने समय दिनुभयो त्यसको लागि पनि म यो एफएमलाई धेरै धन्यवाद दिन चाहन्छु.
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच. आदरणीय श्रोता, आजको यो तातो बहस मैले महिला नेत्री हामीसँग हुनुहुन्थ्यो, नेपाल महिला सङ्घको चाहिँ केन्द्रीय अध्यक्ष उमा रेग्मी हुनुहुन्थ्यो, उहाँसँग महिलालाई सशक्त र भूमिकायुक्त कसरी बनाउन सकिन्छ, महिलालाई प्रतिनिधि कसरी गर्न सकिन्छ, यी यावत विषयमा रहेर मैले चर्चा परिचर्चा तातो बहस गरी सुनिदिनु भयो आभार व्यक्त गर्दै, प्राविधिक रूपमा सहयोग गर्ने आरडीलाई आभार व्यक्त गर्दै कार्यक्रमबाट म नवराज धान पनि आजलाई बिदा माग्छु. हवस् नमस्कार.
DFM Time Check. It's 8 AM.